अगला वाक्य देखिएगा, अगला फायदा क्या है, अल्लाह ताला की मदद का पाना, यानी उस बंदे को अल्लाह की मदद आती है जो अदा करने की नियत रखता है, फिर अल्लाह ताला की तरफ से उसको मुहाफिज मिल जाता है, फिर रिज़्क़ का मुयस्सर आना। इमाम अहमद ने हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायत नकल की, बिला शुबा वो कर्ज लिया करती थी, इनसे कहा गया माला की वलिद दैन, तेरा और कर्ज का क्या काम, यानी तुझे कर्ज लेने की क्या जरूरत है। जवाब दिया, बेशक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने शायद फरमाया, बल्कि आप इस हदीस को मेरे साथ पढ़िए और इसको हाईलाइट करें, इंशाल्लाह ये आपका बिलीफ बनती जाएगी, मा मिन अब्दिन कानत लहू नियतुन फी अदाई दैनिही इल्ला कान लहू मिन अल्लाही अज़्ज़ वजल्ल औनुन फ़अना अल्तमिसु ज़ालिकल औन। बेशक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कोई बंदा ऐसा नहीं है कि इसकी कर्ज अदा करने की नियत हो मगर अल्लाह अज़्ज़वजल की तरफ से इसकी मदद होती है, मैं तो इसी मदद की जस्तजू में कर्ज लेती हूँ। और एक रिवायत में कहा नमाउ मिन अल्लाही औनुम व हाफिज, कि उसका अल्लाह ताला की तरफ से मददगार और हाफिज मुकर्रर हो जाता है। तबरानी की रिवायत में कान लहू मिनल्लाहि औनुम व सबब लहू रिज़्क़न, इसके लिए अल्लाह ताला की तरफ से मदद होती है और वो इसके लिए रिज़्क़ का सबब बना देते हैं। ठीक है, तो क्या पता चला कि यकीन होगा आपको तो अल्लाह ताला आपकी मदद जरूर करेंगे। ठीक है, फिर एक और फायदा क्या है, बेहतरीन लोगों, अब ये उसका पहला पार्ट हमने पढ़ लिया, क्या कि जब आप कर्ज अदा करना चाहते हैं तो अल्लाह सुबहान तआला आपकी मदद कर देते हैं और आपको अल्लाह ताला की तरफ से उसमें सहूलत मिलती है। आप दूसरा देखेंगे कि बेहतरीन लोगों का अदायगी में बेहतरीन होना, ये सेकंड पार्ट है इस गुफ्तगू का, जिससे हमें ये पता चलेगा कि जब कोई नियत कर लेता है तो अल्लाह ताला उसकी मदद करते हैं। इमाम मुस्लिम ने हज़रत अबू राफ़े रज़ी अल्लाह अन्हु से रिवायत नकल की, बिला शुबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्न खियारन नास अहसनहुम क़दान, यकीनन बेहतरीन लोग अदायगी में सबसे अच्छे होते हैं। देखिए, आप कुछ लोगों के बारे में एक अपने ज़हन में गुमान रखते हैं कि अल्लाह इनसे हमारा वास्ता ना डलवाना, होते किसी किस्म का भी वास्ता, लेन देन में तो खास तौर पर आप कहते नहीं इनसे मैं नहीं डील कर सकती, आप किसी और को भेज दें, तो ये बदनसीबी की बात है। और कुछ है इजी गोइंग, उनको बेचना है ले लेंगे, देना है ले लेंगे, यानी लाइट माइंडेड लोग जो है वो अल्लाह को पसंद है। यकीनन बेहतरीन लोग अदायगी में सबसे अच्छे होते हैं, और जो शख्स बर वक्त अदायगी ही ना करे वो अदायगी में सबसे अच्छा होकर बेहतरीन लोगों में किस तरह शामिल हो सकता है, तो नियत करें कि जो लिया है उसको देना है। फिर तीसरी चीज है अदायगी में आसानी करने वालों से अल्लाह की मोहब्बत का होना, यानी मोहब्बत इलाही का हसूल है। क्या बात, क्या आप अपने कर्जों को अपने अमानतों को वापस करना चाहते हैं, जो लोगों से लिया है उसको देना चाहते हैं, कैसे। इमाम तिर्मिज़ी और इमाम हाकिम ने हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत नकल की, बिला शुबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यकीनन अल्लाह ताला बेचने खरीदने और अदायगी में आसानी करने वाले से मोहब्बत करते हैं। हमारे यहाँ क्या मारूफ है, बारगेनिंग, 10,000 से चीज़ शुरू करते हैं और आपको 1,500 की दे के चले जाते हैं, आप सोच में पड़ते हैं, नहीं ये 1,500 भी मैंने ज़्यादा ही दिया, इसने 1 में भी दे देनी थी, अल्लाह की कसम बाजी इतने की नहीं, और वो बाजियां भी फिर अल्लाह उनको माफ कराए, अदाएं दिखा दिखा कर चीजें सस्ती कराती हैं, कितने की लाई, आप कितने की लाते हैं, मैं इतने की लाई, आप अपनी मुस्कुराहट भी तो बेच के ही साथ, वो आपके साथ एंजॉय भी तो कर रहा था बात करते हुए, तो लिहाजा हमेशा सीधी बात करें, ये बार्गेनिंग स्टाइल इस्लाम का स्टाइल नहीं है, कमी का बेशी का। अगले की हैसियत भी आपको कम पड़ता है, आप कम दे दें, मैं बाकी अपनी तरफ से दे दूंगा, ये कर दूंगा, वो एक और बात है, लेकिन बहुत लंबी चौड़ी बहस नहीं करनी चाहिए। खरीदो फरोख्त और अदायगी में आसानी करने वाले की शान और अजमत किस कदर बुलंद है कि कायनात के खालिक मालिक और राजिक अल्लाह ताला इससे मोहब्बत फरमाते हैं। अल्लाह हमें ऐसे खुश नसीब लोगों में शामिल फरमाइए, और बिला शुबा शक बर वक्त कर्ज अदा न करने वाला अदायगी में आसानी की बजाय पेचीदगी और परेशानी का सबब बनता है। अल्लाह ताला हमें ऐसे लोगों में शामिल ना करें, बात सच है ना, आप अगर कोई अदायगी नहीं करते तो वक्त के साथ साथ मुश्किल हो जाती है ना, दुनियावी एतबार से तो फौरन उसमें इंटरेस्ट ऐड होके आ जाता है, वो तो खुश होंगे, मैं जब यहाँ ही आगे आखिरी टॉपिक में आएगी कि बैंक की बात, ये क्रेडिट कार्ड्स की बात, लेकिन मुझे नहीं पता था क्रेडिट कार्ड्स क्या होते हैं ना। तो मैं सोचती थी अमेरिका ले कितने अच्छे हैं, जब मैं नई नई आई तो मैंने देखा आज मेल में ये कार्ड आ रहा है, आज वो आ रहा है, हमसे कार्ड लें इस पे कि आप इसमें पैसे खर्च करें बाद में बिल दे दें। तो मैं कहती थी कितना खुदा का खौफ है इनको, पाकिस्तान में तो कोई अपना सगा नहीं देता, आप ले लें 1 माह दे बाद दे दें। तो भाई ये चक्कर क्या, भाई चक्कर ये है कि वो कहते हैं आप खर्च करें और आप हमें अदा ना करें। तो मैंने इन्हें कहा फिर आप तो इनको जहर लगते होंगे, आपने तो आज तक इनको एक पैनी का बिजनेस नहीं दिया। इनका काम तो क्या है ना कि आप ना दे सके तो वो इंटरेस्ट चार्ज करें, राइट और रॉन्ग। तो जो लोग क्रेडिट कार्ड यूज करते हैं और अपना वक्त पे पैसे देते हैं, तो उन्होंने तो इनको आज तक तो कोई बिजनेस नहीं दिया, अंडरस्टैंड कर रहे। तो ये जरूरत है कि इन चीजों को देखा जाए कि जब कोई बंदा इनको ना देगा तो ये उससे खुश होंगे, और जो दे देगा वक्त पे अदा करेगा ये तो उसके लिए परेशान होंगे। अब एक इसमें क्वेश्चन आता है, उसको भी देख लेते हैं। इफराते जर की सूरत में कर्ज की वापसी के लिए मेहर। इफराते जर किसको कहते हैं? दौलत की कसरत। आज के दौर में आप कह लीजिए कि इकोनॉमिकल डिसऑर्डर, कभी आप सुनते हैं ना किसी मुल्क में उसकी करेंसी बढ़ गई, कभी कम हो गई, डॉलर का रेट बढ़ा कम हुआ, क्रोन का रेट कहाँ ऊपर था कहाँ नीचे चला गया, आगे क्या होगा हमें नहीं पता, राइट। ये चीजें हैं। तो इस सूरत में क्या होगा? कर्ज की अदायगी के हवाले से उभरने वाले मसाइल में एक इफराते ज़र, इन्फ्लेशन कहते हैं इसको बेसिकली, बतौर कर्ज दी हुई रकम की कुव्वत खरीद आमतौर पर कम होती रहती है। 1 लाख रुपए से जिस कदर अशियाज खरीदी जा सकती हैं, इनकी मकदार गुजश्ता साल 1 लाख रुपए के इवज खरीदी जाने वाली चीजों के मुकाबले में काफी कम है, राइट। पिछले साल तक 1 लाख में ज्यादा चीजें आती थी, आज 1 लाख में कम चीजें आती हैं। इसी तरह गुजश्ता साल 1 लाख रुपए कर्ज देने वाला शख्स आज 1 लाख रुपए वापस लेने की सूरत में मादी तौर पर खसारे में रहता है। समझ आ गई ना डिवेल्यूएशन ऑफ मनी जो होती है। तो इस बारे में क्या, बाज लोग इस खसारे की तलाफी की खातिर कर्ज ख्वाह को दी हुई रकम से ज्यादा लेने का मुस्तहक ठहराते हैं, और इस इजाफी रकम का तयन कर्ज की वापसी की मुद्दत के तनासुब से पहले ही कर लिया जाता है। बात समझ गए कि भाई आप किसी को कर्ज दे रहे हैं, 1 लाख है तो आपने 1 ही लाख वापस करना है अगले साल। अगर आप 1 लाख 1 हजार करेंगे तो 1 हजार क्या होगा? इंटरेस्ट होगा, सूद होगा। कुछ लोग ये फी पेश करते हैं, ये शुभ आविष्कार है कि देखे ना फिर 1 लाख की डिवेल्यूएशन भी तो हो गई। पहले 1 लाख में मिसाल फ्रिज आ जाता था, तो अब तो 1 लाख 10 हजार में आता है, तो मैं फिर 10 हजार ऊपर इसलिए ले रहा हूँ कि अब मैं उसका फ्रिज ले लूँ। क्वेश्चन समझ आ गया? अब उसका जवाब सुनिए। इस बारे में दो नुकतों पर ये बात करते हैं। नंबर 1, कर्ज की रूह ईसार है। अगर आपके अंदर ईसार नहीं है ना, ईसार लफ्ज की रूह क्या है, कोई देख के इसके रूट को बताएगा? उर्दू में कितना आम लफ्ज है ईसार? असर। असर कहते हैं निशानी को, मा कद्दमु आसारहुम। ईसार क्या होता है कि बंदा अपने अच्छे आसार छोड़ना चाहता है, सदका जारिया की रूह है इसके अंदर। कर्ज को अपने मुसलमान भाई के साथ तावन करते हुए इसके लिए अपने माल के हक के इस्तेमाल से रजाकाराना तौर पर दस्तबरदार हो जाता है, और इसके साथ साथ वो जिमनी तौर पर अपने आप को इस बात के लिए भी तैयार करता है। जिमनी तौर पे, जिमन किसको कहते हैं? साइड नोट कह लीजिए, जो उसके अंडर जो चीज आती है। कैफ़राते ज़र की बिना पर बतौर कर्ज दी हुई रकम की कुव्वत खरीद की कमी को भी वो बर्दाश्त करेगा। इस सारे तर्ज अमल में इसका मुतमाहे नजर, यानी जिस चीज पे उसकी नजर है, रज़ाए इलाही का सुलह। बात वाज़ है? आप कर्ज इसलिए दे रहे हैं ना कि आपको सवाब हो और आपके भाई की जरूरत पूरी हो जाए, ये कोई कारोबार थोड़ी है, पहली वजह। दूसरी चीज, अगर कर्ज ख्वाब मस्कूरा बाला बात से भी मुतमईन ना हो और इफ़राते ज़र की बिना पर बतौर कर्ज दी हुई रकम की कुव्वत खरीद में कमी की तलाफी के लिए असल रकम से ज्यादा के तकाजे पर इसरार करे, तो इससे कहा जाएगा, इसको हाईलाइट कीजिएगा, कि आम हालात में कर्ज देना मुस्तहब होता है, रिकमेंडेड, पसंदीदा, लेकिन कर्ज की बिना पर असल रकम से ज्यादा लेना इंतहाई संगीन गुना, अल्लाह ताला और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से ऐलान जंग और हराम है। लिहाजा आप इस मुस्तहब काम को छोड़िए जो कि आपके लिए हराम के इर्तकाब का सबब बने, यानी ऐसे शख्स को फिर ये कहें कि आप हमें कर्ज ना दें। बात समझ गए? एक नेकी की आड़ में आप एक हराम काम पे आ गए। एक नेकी भी वो जो मुस्तहब है, फर्ज तो नहीं है ना किसी को आप कर्ज दें, आपकी मनी है आप ना दें, लेकिन अगर आप उस पे 1 लाख पे 1 हजार ऊपर लेंगे तो वो सूद होगा, तो हराम है ना। तो फिर ऐसे बंदे से कहिए कि ठीक है आपसे हमें नहीं लेना। बात समझ आ गई? अलहम्दुलिल्लाह। پھر اگلی چیز ادائیگی قرض کے لیے قبل از وقت تیاری، یعنی اگر آپ کی نیت ہے قرض ادا کرنے کی تو پھر آپ اس کے لیے پہلے سے تیاری کریں گے. آپ نے توجہ اس طرف بھی کروائی کہ قرض کی بر وقت ادائیگی کی خاطر تیاری پہلے سے کی جانی چاہیے. امام بخاری نے حضرت ابو ذر سے روایت نقل کی، انہوں نے بیان کیا، میں نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ تھا، جب آپ نے جبل احد دیکھا تو فرمایا، اب آپ دیکھیں پہاڑ کو دیکھ کر کیا کہہ رہے ہیں، میں یہ پسند نہیں کروں گا کہ وہ میرے لیے سونے کا ہو جائے اور اس میں سے میرے پاس 3 دن سے زیادہ 1 دینار بھی باقی رہے، سوائے اس دینار کے جو میں قرض کی ادائیگی کے لیے تیار رکھوں. علامہ عینی نے اس حدیث کی شرح میں لکھا کہ اس میں قرض اور اس کی ادائیگی کے لیے تیاری کے اہتمام کا پتہ چلتا ہے. بات سمجھ گئے؟ پیسہ آپ اپنے پاس رکھنا پسند نہیں کرتے تھے، لیکن قرض کی ادائیگی کے لیے پیسے کو جمع کرنا پسند کرتے تھے. تو پتہ کیا چلا کہ ہمیں اس کی خواہش رکھنی چاہیے، ہمارے دل میں اس چیز کا یقین ہونا چاہیے کہ ہم نے یہ کام کرنا. اسی طرح آپ خود دیکھیے، اب یہ تو نبی صلی اللہ علیہ وسلم کی بات تھی، اب اپنے اوپر پریکٹیکلی لیجئے کہ آپ اپنے قرض کی ادائیگی کرنا چاہتے ہیں تو وقت سے پہلے اس کی تیاری کیسے کریں. پھر وہی بات کروں گی کہ قرض نارمل تو وہ قرض ہوتا ہے کہ ایک تو دکھتا نہیں ہے، ایک تو وہ دکھ رہا ہے نا کہ سمپل قرض ہے، لیکن ابھی آپ اس کو اگر دوسرے قرض سے لیں، مثال فی زمانہ جس کو لوگ کہتے ہیں، جی مہینہ ختم ہوگا تو ہمیں قسط دینی پڑے گی، گھر کی قسط، گاڑی کی قسط، صوفے کی قسط، ٹیلی فون کی قسط، کرسی میز، میں نے تو سنا ہے لوگ برتن تک قسطوں پہ لیتے ہیں اور اس طرح کے مہینے. آپ بتائیں مہینے کا $4,000-5,000 بھی گھر میں آ گیا تو وہ تو قسطوں میں چلا جائے گا. اور اکثر لوگ کہتے ہیں کہ پے چیک تو ہاتھ میں نہیں آتا، بل ہاتھ میں آتے ہیں. ایسے ہی ہوتا ہے نا، ایک بندہ $5,000 کماتا، اب آپ دیکھیں اس گھر میں 4 لوگ ہیں، 4 لوگ بھی کم بیش کر کے 4,000-4,000 بھی کمائے، $15,000-16,000 اس گھر میں آیا. آپ کہیں گے تو بڑے ساہوکار ہیں، پر آپ کو کیا پتا 16,000 انکم ہے تو اس میں سے 14,000-15,000 کی تو صرف ان کی قسط ہے، گاڑی کی قسط، گھر کی قسط، بجلی کی قسط، پانی کی قسط، اینڈ پہ آپ کے پاس 1,000 بچا بل فرض. تو وہ شخص جو بےچارا کمائی 1,000 رہا اور اس کو کوئی قسط نہیں دینی، وہ نہیں اچھا؟ سمپل سی بات ہے. آپ کیوں بگ راؤنڈ میں آتے ہیں؟ جتنا بڑا راؤنڈ کھیلیں گے آپ اتنا گھومیں گے. اپنا وقت دیجیے اللہ کو، اپنی زندگی کا سودا رکھیے، آسانی کا معاملہ کیجیے اور کھا کے وہی سوئے گا. اور بلکہ میں نے دیکھا جن کے پاس اتنے قرضے لین دین ہے تو ان کی تو بھوک اڑی رہتی ہے، وہ کھا بھی لیں گے کوئی اچھی چیز تو ان کو مزہ نہیں ملتا. تو یہی بات ادھر لکھی ہوئی ہے کہ اگر آپ چاہتے ہیں کہ آپ کو قرض ادا کریں تو پھر اس کے لیے پلان بنائیں. اس کے اوپر میں آپ کو ایک چھوٹی سی ایکٹیویٹی دوں گی اگر آپ چاہیں. پہلی بات ہے، میں ایکسپیکٹ نہیں کرتی کہ آپ میں سے کسی کے اوپر ایک پینی کا بھی قرض ہوگا، الحمدللہ اللہ نے آپ کو اسودہ خال کیا ہے، اللہ تعالیٰ مبارک کرے. لیکن اگر آپ نے کسی سے کچھ لیا دیا ہے پیچھے بیک ہوم میں جہاں بھی کہیں، تو آج سے آپ اپنے پیمنٹ پلان سیٹ کریں، بیچیے اپنی چیزیں، اپنی جمع چنا چیز کو ختم کریں. حیرت تب ہوتی ہے جب لوگوں پہ پہلے ہی قرض ہوتا ہے پھر وہ کوئی اور نئی چیز بھی خرید لیتے ہیں. میں آپ کو اپنے دل کی بات بتاؤں، کسی کے بارے میں مجھے شک پڑ جائے نا کہ اس کے سر پہ قرض ہے، تو مجھے اس کے گھر سے ایک وقت کھانا کھانا جس میں اس کا کچھ پیسہ خرچ ہوا ہے، چاہے $10 یا جو بھی، مجھے وہ چبھے گا کہ کتنا اچھا ہوتا ہے اگر یہ $10 اپنے قرض والی رقم میں ڈال کے اس میں نکال دیتی. اس کے اپوزٹ میں نے لوگوں کو اتنا لیئر ریلیکس دیکھا ہے، قرضہ ہے سر پہ لاکھوں کا لیکن ایک وقت کے کھانے پہ وہ سینکڑوں خرچ کر دیتے، ایک عید آتی ہے تو وہ کئی ہزاروں کے جوڑے لے لیتے ہیں، پھر اس کا حق نہیں بنتا. اگر واقعی آپ قرضوں میں پھنس گئے نا تو آپ کی شکل مسکین ہو، آپ کے چہرے سے مفلسی اور قلاشیت اور غربت دکھے، آپ گوشت پکاتے ہیں تو مت پکائیں جب تک آپ کا قرض نہ دور ہو جائے. جب ہم اس کو ریلیکس لے کر لائف اسٹائل بناتے ہیں نا، اٹس اے پرابلم. اور ہمارے گھروں کے جھگڑے، بے برکتی، بیماری، مسئلہ، ایک آیا دوسرا گیا تیسرا، اس کی وجوہات یہ ہیں. واقعی قرض ہو سکتا ہے، پھر سب سے پہلی فرصت، نہیں بھائی اس سال عید پہ جوڑا نہیں بنے گا، اس سال ہم پاکستان نہیں جائیں گے، یہ ٹکٹ کے پیسے جمع کر کرا کے پہلے اس کو ختم کریں گے پھر کریں. اور اپنے بچوں کو سکھائیں، بیٹا ممی گوشت، ممی پیزا، ممی برگر، بیٹا قرض دور ہونے کے بعد. اور ایسی میں لوگوں کو جانتی ہوں، الحمدللہ ایسی کہانیاں موجود ہیں میرے ارد گرد، لوگ شیئر کرتے ہیں اور بہت خوشی کی بات ہے کہ کس طرح سے امپاسیبل لون تھا ان کے اوپر گھر کا، جو ان ہسبینڈ وائف نے کس طرح سے گزارا. اور یہ جو میں نے مثال دی، مجھے ان میں سے کسی کے لفظ بھی یاد آ گئے کہ ہم کہتے تھے بیٹا آج پیزا منگا لے، نہیں امی قرض دور ہونے کے بعد. اور پھر جب پورا گھر پے آف ہوا تو پھر انہوں نے بڑی اچھی شکرانے میں دعوت کی، اپنے دوستوں کو بلا کے بتایا کہ آج ہم لون فری ہیں. सुकून आ जाता है और बीमारियां खत्म हो जाती हैं। वल्लाही मैं आपको यकीन से कहती हूँ, मैं कोई मुफ्ती नहीं हूँ, ना मैं किसी का भेद जानती हूँ, लेकिन अल्लाह की सुन्नत को मैंने जो देखा है, ये सारे कर्जे दोख माली कमी बेशियां हमारी दुखों बीमारियों परेशानियों में आ जाती हैं। फिर अल्लाह ने पाक तो करना है ना, या फिर आगे जाके पाक करेगा। फिर हमें नहीं समझ आता ये दुख किधर से आया, वो किसी घर की किस्त के अंदर से आया होता है। ये बीमारी जो है ये गाड़ी की किस्त की है, ये जो आपका बच्चा इस वक्त अल्लाह ना करे इंजर्ड हो गया, ये आपकी गाड़ी हिट कर गई किसी जगह 1,000 का बिल आया, ये आपकी वो फलां मोटरसाइकिल की किस्त के अंदर से जो आपने को गड़बड़ का मामला कहता ना वो निकली है, निकल जाता है, कभी नहीं रहता। और ये उसके साथ होता है जिसको अल्लाह आखिरत में बचाना चाहता है। मैं कहती हूँ वो जो लोग दिल के खराब है ना, वो जो मर्जी करें, उनको पूरा हक है, दे शुड डू, दे हैव द राइट। नेक लोग, अच्छे दिल के लोग, खूबसूरत दिल के लोग, फिर उनको बहुत सख्तियां आती हैं दुनिया में। वजह क्या है? अल्लाह वांट टू प्यूरीफाई देम, या फिर वहां जाके करेगा या यहाँ करेगा, तो फिर मामला सीधा रख ले तो बेहतर है। तो हमें इंशाल्लाह से ये दुआ किया करें कि अल्लाह ताला बस मेरे साथ नरमी का मामला करना। अब जब हम ऐसी बातें सुनते हैं, दूसरी तरफ हम कहते हैं हमारे मर्द ऐसे नहीं सोचते, हमारी फलां बीवियां नहीं मानती ये, तो फिर दुआएं। अब अगला टॉपिक बड़ा अहम है, खूबसूरत टॉपिक है, क्या कि कर्ज की अदायगी करवाने वाली दुआओं की तालीम। मैं यहाँ छोटी सी बात आपके सामने रखूं, आप किसी को भी जानते हैं अपनों में प्यारों में कर्ज में, वो आप जायज कर्ज की बात करते हैं, आपसे लिया या किसी से लिया, आज तक नहीं दे सके आपको, क्या आज इन 3-4 चीजों में से कोई एक वजह उसकी समझ आई है? आई है कि नहीं आई? दूध का दूध, पानी का पानी, अदायगी की नियत ही नहीं थी तो अदा कभी नहीं होगा। अभी तक नहीं हुआ ना, पिछले 5 साल से किसी ने लिया था तो उसके बाद भी नहीं होगा। दूसरी सूरत यह है कि आप किसी को देखते हैं कि कभी जिक्र ही नहीं करता कोई बात, सब मैंने देखा लोग कर्ज लेते हैं बाद में ऐसे भूल ले कभी दिया ही नहीं, ठीक है अच्छा कभी जिक्र करवा दें या हाँ सच्ची देना है, बस हालात ठीक हो ले, बस जरा बच्चों का या बेटी की शादी आ गई, आप उनकी बेटी की शादी जाके देखेंगे वो 5 करोड़ में वो शादी कर रहे होंगे, अच्छा बेटी की अब वो बच्चा होने वाला है ना उसकी, कभी नहीं दे सकेंगे, अल्लाह के नबी ने आपको मुझे बता दिया। तो जब भी इंसान की दस्तरत से बाहर बात चली जाए ना, यानी बियॉन्ड योर अप्रोच या बियॉन्ड योर मीन्स, तो फिर दुआओं को पकड़े। वो कहते हैं जो चीज अपनी कोशिशों से नहीं मिलती उसको दुआओं से हासिल करेंगे। तो इसके लिए अल्लाह के नबी सल्लम कितने एहतमाम करते थे, कर्ज की वापसी के लिए इस्लामी शरीयत का शदीद एहतमाम। इस बात से भी वाज़े होता है कि नबी सल्लम उम्मत को बहुत सारी दुआएं सिखाते थे, इसमें से 3 दुआएं भी हम सिर्फ पढ़ते हैं, फिर मांगेंगे, फिर याद करेंगे इंशाल्लाह इनको। पहली दुआ इमाम तिर्मिजी ने हजरत अली रजी अल्लाह ताला अन्हु से रिवायत की, एक मकातिब इनके पास है। मकातिब किसको कहते हैं? जो कुछ माल या खिदमत के बदले में अपने मालिक के साथ आजादी का हसूल करता है। आप इंशाल्लाह इसके बारे में पढ़ेंगे सूरत नूर में, कि जब कोई गुलाम गुलाम ना रहना चाहे तो अपने आका के पास आके कहता है कि देखो मैं आपको पैसे अदा करूंगा। मसा एक गुलाम की कीमत थी, हर दौर में होती थी, 10,000 दिरहम का, आज की जुबान में समझते हैं कि अगर एक गुलाम $1,000 का मिलता है, अब वो सारी उम्र गुलाम ही रहेगा ना, मालिक उससे जो मर्जी ले। गुलाम को आ रहती, कहता मैंने गुलाम नहीं रहना। अब वो मालिक के पास आता है, कहता मुझे आजादी चाहिए। तो मालिक कहता है मैंने तुम्हें 1,000 का खरीदा, तो कहेगा अच्छा ठीक है मैं आपको 1,000 वापस करूंगा, तो आप मुझे फिर जिस दिन 1,000 पूरा हो जाएगा वापस कर देंगे। अच्छा कहा कैसे करोगे? आज से जो मैं आपकी खिदमत कर रहा हूँ डेली वेजिस हिसाब लगा ले, अमेरिका में रहते हुए अगर एक दिन कोई काम करता है बिल फर्ज उसके $50 है, ठीक है, तो कहता आज सुबह से काम करूंगा, मैं आपसे पैसे नहीं लूंगा, लेकिन एंड पे जो $50 बनेंगे ना वो आप मेरे काटते जाए। जब 50 काट दिए, दूसरे दिन के 50 काट दिए, 100 काट दिए, इतने जो ही मैं अपनी कीमत अदा कर लूंगा तो आपसे फिर मैं। और जब कोई गुलाम अपने आका को ये ऑफर दे तो मालिक पे फर्ज है कि इसको कबूल करे, इसको मुकातबत कहते हैं। आप कभी गुलामी का इस्लाम का खूबसूरत तरीका पढ़ के देखें, इमेजिन नहीं कर सकते कि ये रूल किसने बनाए होंगे। तो फिर मालिक नहीं रह सकते, क्योंकि किसी को गुलाम आप बना नहीं सकते, आपने पैसों का लिया ना, तो जब अगला बंदा आपको पैसे वापस कर रहा है तो फिर आप ले ले। इसीलिए कहा कि खुद भी उसमें मदद करो। वो कहता अच्छा चलो 1,000 का लिया था, चलो 200 मैं अपनी तरफ से छोड़ता हूँ, 800 वापस कर दो, ठीक है। फिर आपको मुझे भी ऐसे गुलामों की मदद करने की रगबत दिलाई कि तुम उनको पैसे दे के आजाद करा दो। तो ऐसे ये शख्स जो थे ये मुकातिब थे। दीक्षा शायर कहने लगा, इन्नी कदा जस्त अन किताबती फाइननी, मैं हसूल आजादी के लिए तय शुदा रकम अदा करने से आजिज हो गया हूँ, बस आप मेरे साथ तावन कीजिए। बात वाज़ है, मालिक को कहा था तुम्हें इतने पैसे दे दूंगा, बस असलन दे नहीं पा रहा, ठीक है पैसे इतने तो मेरी मदद कीजिए। उन्होंने फरमाया, क्या मैं तुम्हें वो कलेमात ना सिखा दूं जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुझे सिखाए थे, अगर तुम्हारे जिम्मे जबले सिर के बराबर भी कर्ज हो तो अल्लाह ताला इन कलेमात की वजह से तुम्हारी तरफ से अदा कर देंगे। अब ये जबले सिर एक पहाड़ का नाम है। तो कहा कि अच्छा मुझसे ना मांगो बल्कि ये कलेमात पढ़ लो तो तुम्हारा कर्ज अदा होगा। तो कहा पढ़ो। फरमाया तो तुम कहो, आप भी मुझसे दोहरा लीजिए, अल्लाहुम्मा कफिनी
اللهم اكفني
بحلالك
بحلالك
عن حرامك
عن حرامك
واغنني
واغنني
بفضلك
بفضلك
عن من سواك
عن من سواك।
ए अल्लाह अपने हलाल के साथ अपनी हराम करदा चीजों से मेरी किफायत कर दीजिए। ये नोट कीजिएगा, बड़ी प्यारी दुआ है ये, हर चीज के हराम से आप बचेंगे। लफ्ज हलाल पे गौर कीजिएगा, हराम करदा चीजों से मेरी किफायत कर दे, यानी जो चीजें हराम है मुझे वो लेनी ही ना पड़े और तू अपनी तरफ से हलाल मींस मेरे लिए बना दे और अपने सिवा मुझे हर शख्स से बेनियाज कर दे। तो दोहराइए जरा एक बार इसको,
अल्लाहुम्मा कफिनी
अल्लाहुम्मा
कफिनी बिहलालिका
बिहलालिका
अन हरामिका
अन हरामिका
वअग्निनी बिफضلिका
बिफضلिका
अन मन सिवाक
अन मन सिवाक।
अल्लाहुम्मा कफिनी
अल्लाहुम्मा कफिनी
बिहलालिका
बिहलालिका
अन हरामिका
अन हरामिका
वअग्निनी
वअग्निनी
बिफضلिका
आमीन। इसको आप बाद में भी प्रैक्टिस में याद करेंगे। एक और दुआ, इमाम तबरानी ने अनस बिन मालिक से रिवायत नकल की कि अल्लाह के नबी ने हजरत माज से फरमाया, क्या मैं तुम्हें ऐसी दुआ ना सिखा दूं कि अगर तुम पर ओहद पहाड़ के बराबर भी कर्ज हो और तुम इस दुआ के साथ फरियाद करो तो अल्लाह ताला इसको तुमसे अदा करवा दे। अब देखिए ना, उस दौर में पहाड़ ही दिखता था ना, और आज भी पहाड़ बहुत बड़ी चीज है। तो आपने ये दुआ सिखाई, कुल या मास, आपने कहा अल्लाहुम्मा मालिकल मुल्क तूतिल मुल्क मन तशाउ। ये आयत भी है सूरत आले इमरान की, गालिबन 15-16 नंबर की आयत है। चले मेरे साथ साथ दोहरा लीजिए आप लोग एक बार, अल्लाहुम्मा
मालिकल
मुल्क
तूतिल मुल्क
मन तशाउ
वतंज़िउल
मुल्क
मिम्मन तशा
وَتُعِزُّ مَن تَشَاءُ وَتُذِلُّ مَن تَشَاءُ بِيَدِكَ
الْخَيْرُ
إِنَّكَ
عَلَى
كُلِّ شَيْءٍ
قَدِيرٌ।
अब यहाँ तक देखिए कुरान की आयत है ना। अब ये अगले लफ्ज जो है ना, ये हदीस के एक्स्ट्रा लफ्ज हैं, रहमान अद्दुनिया वल आखिरती व
रहीमहुमा
तुतीहिमा
मन्तशाउ
वतमनाउ
मिन्हुमा
मन्तशाउ
इरहमनी
रहमतन तुग्नीनी
बिहा
अन रहमतिन मन सिवाक। ए अल्लाह बादशाही के मालिक, आप जिसको चाहें बादशाहत अता फरमाते हैं और जिससे चाहें छीन लेते हैं। आप जिसको चाहें इज्जत से नवाजते हैं और जिसको चाहें जलील करते हैं। तमाम खैर आप ही के हाथ में है, बिला शुबा आप हर चीज पर कुदरत रखते हैं। ए दुनिया और आखरत के नहायत मेहरबान इंतहाई रहम फरमाने वाले, आप जिसको चाहें वो दोनों अता फरमाते हैं, दोनों से मुराद दुनिया और आखरत, और जिससे चाहें इन दोनों में से रोक लेते हैं। मुझ पर ऐसी रहमत फरमाइए कि इसके साथ आप मुझे अपने सिवा हर किसी की रहमत से बेनियाज फरमा दें। कितनी खूबसूरत दुआ है, آپ ایک دفعہ پڑھ لیا کریں ہر نماز کے بعد. اور اب تو کارڈ ہاتھ میں آ گیا, اور میں کہتی ہوں آپ اپنی دوستوں کو یہ گفٹ میں دیجئے, یہ دعا آپ کے اس کارڈ کے اندر یہ بیگ پہ لکھی ہوگی. اس میں پوری یقین سے پڑھیں, جب پڑھیں تو اس وقت امیجن کیجیے اللہ کی بادشاہی کو, اللہ کی خزانوں کو, اور دیکھیں اللہ تعالیٰ آپ کے لیے کیا مشکل ہے, آپ کے اتنا کچھ ہے, آپ نے تو فلاں کو یہ بھی دیا, دنیا کے اندر گناہوں کے لیے اتنا کچھ کر رہے ہیں, تو آپ ہمارے لیے دین کے ان کاموں کو آسان کر دیں. میں تو اکثر کبھی بھی کوئی ایسی دعا تو الحمدللہ جاتی تو کبھی نہیں, لیکن دین کے نام پہ جو بھی ظاہر ہے کہ اپنے اوپر قرضے ہوتے ہیں ایسے چھوٹے موٹے جو ہوتے ہیں, تو اس کے لیے نیت کر لیتی ہوں کہ اللہ تعالیٰ آپ کے لیے کیا مشکل ہے, آپ ہمیں ایک جگہ دلوا دیں. اللہ جی جگہ دلائی ہے تب اس کے پیسے دلا دیں, پیسے ہیں تب اس کی مینٹیننس دلا دیں, مینٹیننس ہے تو خرچہ دلا دیں, کیا مشکل ہے. آپ خود سوچیں اتنی بڑی دنیا کے آگے ایک آپ اس کو ایک بڑی ہیوج بلڈنگ بھی کہہ لیں تو اللہ کی نظر میں وہ کیا ہے, نتھنگ, صرف آپ کا اپنا ایمان ہونا چاہیے. پھر اسی طرح سے ایک اور روایت امام ترمذی اور امام حاکم نے حضرت ابو ہریرہ سے روایت نقل کی, انہوں نے بیان فرمایا فاطمہ رضی اللہ عنہ خادم طلب کرنے کی خاطر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آئی تو آپ نے ان سے دریافت کیا جو چیز تم طلب کرنے آئی ہو وہ تمہیں زیادہ پسند ہے یا اس سے بہتر چیز, یعنی غلام ہی مل جائیں یا اس سے بھی کوئی بہتر چیز. انہوں نے بیان کیا یعنی ابو ہریرہ نے, میرا گمان ہے کہ حضرت فاطمہ نے حضرت علی سے پوچھا کہ کیا کہوں, اچھی بیوی تھی جو شوہر سے مشورہ کر کے پوچھ رہی ہیں, تم کہو قولی کیا ہے, ایک عورت کو کہا جائے نا جیسے قل قل, تو حضرت علی سے انہوں نے کہا میں پوچھوں گی. بہرحال اللہ کے نبی نے یہ دعا اپنی بیٹی کو سکھائی, پڑھ لیتے ہیں اللہم رب السماواتی ورب العرش العظیم ربنا ورب كل شيء منزل التوراة والإنجيل والقرآن فالق الحب والنوى أعوذ بك من شر كل شيء أنت آخذ بناصيته أنت الأول فليس قبلك شيء وأنت الآخر فليس بعدك شيء وأنت الظاهر فليس وأنت الظاهر فليس فوقك شيء وأنت الباطن فليس دونك شيء اقضينا الدين واغنينا عن الفقر. بہت پیاری دعا ہے, یہ بھی آپ کے اس کارڈ کے اندر موجود ہے دعا نمبر 6 میں, تو اس کو انشاءاللہ آپ یاد کریں گے. ترجمہ دیکھیے کتنا پیارا ہے, اور جو دعا آپ اپنی بیٹی کو سکھا رہے ہیں وہ خوبصورت کیوں نہ ہوگی. آپ نے ارشاد فرمایا تم کہو اے اللہ آسمانوں کے رب اور عرش کریم کے رب اور اے ہمارے رب اور ہر چیز کے رب, اے تورات انجیل اور قرآن نازل فرمانے والے, اے دانے اور گٹھلی کو پھاڑنے والے, میں ہر اس چیز کی شر سے آپ کی پناہ طلب کرتا ہوں کہ آپ اس کی پیشانی کو پکڑنے والے ہیں. کیا مطلب ہے پیشانی کو پکڑنا؟ دو معنی ہے, ایک تو یہ کہ اس کی تقدیر بنانے والے ہیں, اور دوسرا یہ کہ وہ آپ کے کنٹرول میں ہے. اِنَّ رَبَّكَ لَبِالْمِرْصَاد کو فیلنگ میں لائیے, بتائیے کہ ہر بڑی سے بڑی چیز اللہ تعالیٰ کے کنٹرول میں ہے. آپ اول ہیں اور آپ سے پہلے کوئی چیز نہیں, آپ آخر ہیں کہ آپ کے بعد کوئی چیز نہیں, آپ ظاہر ہیں اور کوئی چیز آپ سے اوپر نہیں, اور آپ باطن ہیں کہ کوئی چیز آپ سے زیادہ پوشیدہ نہیں. یہ ساری اللہ تعالیٰ کی صفات سورہ حدید میں بہت خوبصورت طرح سے آتی ہیں. کریں کیا, آپ دیکھیں نا اللہ کو اتنا کچھ بیان کر کے کچھ مانگنا ہے نا, تعریفیں کی ہیں نا کہ آپ سے کیا مشکل, آپ سے کچھ نہیں چھپا ہوا, آپ سے ہم کیا چھپائیں, تو ہماری طرف سے قرض ادا فرما دیجئے اور ہمیں فقر سے غنی فرما دیجئے. سبحان اللہ, کتنی خوبصورت بات ہے. تو یہ دعائیں انسان کو فائدہ دیتی ہیں, مشکل لگے تو ایک ایک کر کے پڑھیں, یاد کر لیں, ایک دوسرے کے ساتھ آپ اس کو دہرا سکتے ہیں. یہ آخری جو دعائیں ذرا مل کے آپ پڑھیے, آپ ساتھ مل کر سب پڑھیے مل کے. ایک ایک لفظ کے ساتھ دوہرا کیجیے.
اللہم
مالک
الملک
مالک الملک
تؤتی الملک
تؤتی الملک
ما تشاء
ما تشاء
وتنزع الملک
وتنزع الملک
ممن تشاء
ممن تشاء
وتعز من تشاء
وتعز من تشاء
وتذل من تشاء
وتذل من تشاء
بيدك الخير
بيدك الخير
إنك على كل شيء قدير
إنك على كل شيء قدير
رحمن الدنيا
رحمن الدنيا
والآخرة
والآخرة
ورحيمهما
ورحيمهما
تعطيهما
تعطيهما
ما تشاء
من تشاء
وتمنع
وتمنع
منهما
منهما
ما تشاء
من تشاء
ارحمني
ارحمني
رحمة
رحمة
تغنيني
تغنيني
بها
بها
عن رحمتي
عن رحمتي
ما سواك
ما سواك.
الحمد لله. اگلی دعا بھی پڑھ لیجیے.
اللهم
اللهم
رب السماوات
ورب السماوات
ورب العرش العظيم
ورب العرش العظيم
ربنا
ربنا
ورب كل شيء
ورب كل شيء
منزل التوراة
منزل التوراة
والإنجيل
والإنجيل
والقرآن
والقرآن
فالق الحب
فالق الحب
والنوى
والنوى
أعوذ بك
أعوذ بك
من شر كل شيء
من شر كل شيء
أنت آخذ
أنت آخذ
بناصيته
بناصيته
أنت الأول
أنت الأول
فليس قبلك شيء
فليس قبلك شيء
وأنت الآخر
وأنت الآخر
فليس بعدك شيء
فليس بعدك شيء
وأنت الظاهر
وأنت الظاهر
فليس فوقك شيء
فليس فوقك شيء
وأنت الباطن
وأنت الباطن
فليس دونك شيء
فليس دونك شيء
اقضي
اقضي
عنا الدين
عنا الدين
وأغننا
وأغننا
من الفقر
من الفقر
آمين. پورے یقین سے پڑھیں گے اور تھوڑا بہت لفظوں سے گھبرایا نہ کریں. میں آپ کو ابھی سے یہ بتا دوں کہ کچھ دعائیں حدیث میں ایک طریقے سے پہنچتی ہیں, کچھ دوسرے میں. آپ کے سامنے حوالے کے ساتھ اگر نیچے کوئی بھی لکھی ہے, بک میں لکھی ہے, دونوں اوتھینٹک چیزیں کوئی بھی پڑھ سکتے ہیں. جیسے اللہم اجرنی فی مصیبتی واخلف لی خیر منہا, اللہم اجرنی فی مصیبتی واخلف لی خیر منہا, اللہم اہجرنی, دو تین لفظوں سے آتی, نو پرابلم ایٹ آل. بس آپ دعاؤں پہ نظر رکھیں, آپ کوئی گرامر کا ٹیسٹ نہیں دے رہے اس وقت. جی آپ نہیں لگانے چاہیے اور بسم اللہ بھی نہیں پہلے پڑھنی چاہیے, بس اس کو دعا کی طرح پڑھیں جیسے آپ کے دل میں آتے ہیں. اب آپ کا فوکس کس پہ ہے؟ اب میں آپ سے باتیں کر رہی ہوں تو کیا میں اپنے مخارج دیکھ رہی ہوں؟ جب ہم کسی سے بات کرتے ہیں, عرب لوگ باتیں کرتے ہیں, تو جب اب مخارج ٹھیک ہوں گے تو ویسے ہی ٹھیک پڑھیں گے, رائٹ. لیکن بہرحال آپ کوشش کریں کہ صحیح طرح سے اس کو ادا کر سکیں.